نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تسر وتمم بالخير. ہر ٹاپک کے اندر جو دعائیں ہیں وہ ہم سب کی ضرورت ہیں, یعنی ہم کہہ سکتے کہ ہمیں ان کی ضرورت نہیں اور چھوڑیے آپشنل ہے. ہم اتنی پریشانیوں کا شکار ہیں, ہمیں ہر طرف بیماریوں کے جراثیم اور وائرسز دکھتے اور دکھائے جاتے ہیں, اور بہت ساری پریکاشنس بھی دی جاتی ہیں, کچھ سمجھ میں آتی ہیں باتیں, کچھ نہیں بھی آتی, لیکن اس کے باوجود بھی ہم اپنی ان ساری چیزوں سے اپنے آپ کو بچانے کا جو روحانی علاج ہے جس کو اب دعا کہتے ہیں وہ نہیں کر پاتے. تو اس میں انشاء اللہ تعالیٰ ہمارے لیے خیر ہے. آئیے اللہ تعالیٰ سے دعا کرتے ہوئے اس کا اگلا ٹاپک جو ہمارے سامنے ہے اس کو لیں گے, اور یہاں سے آج دعاؤں کا وہ سلسلہ شروع ہو رہا ہے جس میں بیماریاں, تکلیفیں, مصائب, پریشانیاں سب کا علاج دکھتا ہے. یہ وہ چیزیں ہوتی ہیں کہ جو واقعی ہمیں اپنے آپ کے اوپر غور و فکر کرنے اور اپنی چیزوں کے اوپر لیتی ہیں. تو اس سیریز میں ہم سیکھیں گے مصائب, مشکلات اور قرض سے نجات کی دعائیں. ضرورت ہے ان دعاؤں کی؟ کوئی ہے جو اس میں سے کسی چیز کا انکار کرے؟ کر ہی نہیں سکتا, کوئی گنجائش ہی نہیں ہے انکار کی, اس لیے کہ دکھ سکھ زندگی کا حصہ ہے. اللہ تعالیٰ نے تو خود فرما دیا کہ وَلَا نَبْلُوَنَّكُمْ بِالشَّيْءٍ مِّنَ الْخَوْفِ وَالْجُوعِ وَنَقْصٍ مِّنَ الْأَمْوَالِ وَالْأَنفُسِ وَبَشِّرِ الصَّابِرِينَ. البتہ ضرور ہم تم کو آزمائیں گے بھوک سے, پریشانیوں سے, بیماریوں سے, تنہائیوں سے, یعنی وہ مصائب خمسہ جو آپ اپنے ارد گرد ہر لمحے دیکھتے اور پڑھتے اور سنتے ہیں, لیکن وبشر الصابرین. تو جب بھی کوئی دکھ, کوئی تکلیف, کوئی مصیبت آتی ہے تو اصل میں وہ ہمارے لیے ایک ریمائنڈر ہوتا ہے اللہ تعالیٰ کی طرف سے کہ اپنا علاج کرو, خود کو دیکھو کہاں کھڑے ہو, اپنے ان گناہوں کو ڈھونڈو جو کہ شاید تمہاری طرف بیماریوں اور تکلیفوں کو لانے کا ذریعہ بنتے ہیں, اور اس دنیا میں ہی تم اپنے آپ کو اس طرح سے پاک صاف کر لو بیماریوں اور دکھوں اور تکلیفوں سے کہ جو ہو سکتا ہے کہ تمہارے آخرت کے درجوں کی تو بات بات کی بات ہے, لیکن تمہارے دنیا کے مسائل اور پریشانیوں کی دوا بھی بن جائے. تو دعا مومن کا ہتھیار ہے. آپ دیکھیے کہ جب بھی کوئی تکلیف آتی ہے, جیسے جسمانی طور پہ آتی ہے تو ہم ڈاکٹر کے پاس جاتے ہیں, ہمیں کوئی اور ذہنی پریشانی لاحق ہوتی ہے, کوئی ارد گرد کے معاملات اس طرح الجھے ہوتے ہیں تو ہم وکیلوں کا رخ کرتے ہیں, گاڑی خراب ہوتی ہے تو مکینک کے پاس جاتے ہیں نا. یہ سارے اسباب ہیں, یہ اختیار کرنے چاہیے, لیکن ان سارے اسباب کے بیچ میں مسبب الاسباب یعنی اللہ تعالیٰ کی ذات, اللہ تعالیٰ کا جو نام ہے اس کو کبھی نہیں بھولنا چاہیے. تو دعا کہہ لیجئے رحمانی علاج ہے ہماری بیماریوں کا, اور دعا رحمانی نسخہ ہے اپنی زندگی کو مقدمات سے, تکلیفوں سے, اور ہر بیماری پریشانی جس پہ آپ اس چیز کو لے آئیے گا اس کے اوپر فٹ ہوتا ہے. اس میں آپ کو کچھ رینڈم دعائیں ملیں گی, سب چیزیں ہم نے ماشاءاللہ ٹاپکس کے ساتھ کی ہیں, اور یہ اس بک کی اس وقت خوبی ہے جو آپ کے سامنے رکھی جا رہی ہے کہ ایک طرح کے ٹاپکس اکٹھے آ رہے ہیں. اصل بک میں بعض چیزیں تھوڑی سی آگے پیچھے تھیں, لیکن دل چاہتا ہے نا کہ جب بھی کوئی ایک موضوع ہم سیکھیں تو اس کے اندر ساری ہی چیزیں ہمارے سامنے اکٹھی آ جائیں. تو آئیے دیکھتے ہیں کہ اس سلسلے کی پہلی دعا آج ہمارے سامنے جو ہے وہ کیا ہے. اور تکلیفیں اور آزمائشیں جو آتی ہیں نا وہ ایک ہی طرح کی نہیں ہوتی, کبھی انفرادی ہوتی ہیں, کبھی اجتماعی ہوتی ہیں, کبھی ہم ون بائی ون اپنی ذاتی زندگی میں آزمائے جاتے ہیں, کبھی ہم اپنی گھریلو زندگی میں آزمائے جاتے ہیں, اس سے بڑا سرکل سب کو ہی پتہ ہے, ذاتی زندگی بھی سب کو پتہ ہے, کوئی دکھ بیماری گھریلو سطح پہ تو بچوں کی, شوہر کی کوئی پریشانی, کبھی کبھی خاندانی سطح پہ آزمائے جاتے ہیں, مثلا فیملی میں کوئی پرابلم, کوئی لوگوں سے بات چیت سن لی, کوئی دکھ, پھر اسی طرح ہم اپنے شہر, معاشرے, اور ہوتے ہوتے پھر اس سے آگے سرکل بڑھاتے جائیں تو بعض دفعہ یونیورسل لیول پہ آزمائشیں, جیسے کہ آج کل کچھ لوگوں کا خیال ہے کرونا کی وجہ سے پچھلے 6-7-8 مہینے سے دنیا کی زندگی بدل گئی, وی آر لیونگ ان اے نیو ورلڈ ناؤ. یہ جملہ اب عام ہو گیا اب یورپ میں کہ یہ وہ دنیا نہیں جو 6 ماہ پہلے تھی, دا طبیعتوں پہ اس کا اثر آیا، مزاجوں پہ اس کا اثر آیا، صحت میں اس کا اثر آیا، مرنے جینے پہ اس کا اثر آیا، خوشی غم پہ اس کا اثر آیا. اور یہ اللہ تعالیٰ کی طرف سے اگر ایک واقعی آزمائش ہے تو اس میں بہت سارے سبق بھی سیکھے کہ اسی سے سبق سیکھ لو، نہیں تو اس سے بڑا استاد تمہارے پاس بھیجوں گا. آج صبح کی کلاس میں ایک جملہ بولا تھا کہ ایک استاد سے جب کوئی نہ سیکھے تو ماں باپ پکڑ کر اس کو دوسرے استاد کے پاس لے جاتے ہیں کہ لو بھائی اب تم اس کو سنبھالو، یہ بچہ پڑھتا نہیں ہے. اسی طرح مصیبتیں ہمارے استاد بن جاتے ہیں، یا مصیبتیں ہماری استاد بن جاتی ہیں جب ہم ان سے سبق لیتے ہیں. اور اگر ہم سبق نہ لیں تو پھر تو بڑی سے بڑی مشکل بھی آ جائے تو کچھ نہیں ہوتا. تو اگر کرونا کو ایک استاد سمجھ کر ہم اس سے سبق سیکھ چکے تو انشاءاللہ اللہ تعالیٰ ہمیں اگلی بیماریوں تکلیفوں یعنی ایک اور بڑے مصیبت نام کے استاد سے بچا لے گا. اور اگر نہیں پڑھنا نہیں سیکھنا تو پھر کسی نے تو کسی ایک استاد سے بھی نہیں سیکھنا. اللہ نہ کرے کہ ہم وہ پتھر ہوں جو کبھی ٹوٹے ہی نہ، یا وہ دال ہوں جو کبھی گلے ہی نہ. کیونکہ موضوع اتنا سنجیدہ شروع کرنے والی ہوں تو یہ چند باتیں کرنا لازم سمجھتی ہوں کہ دعا برائے دعا نہیں ہے، یہ سات گناہوں کا اقرار بھی ہے. اس میں انسان اپنے آپ کو اللہ کے سامنے پیش کرتا ہے. اور آپ دیکھیں گے ہر دعا میں ہمارے بقول یہ نہیں کہ اللہ یہ دے دے یہ دور کر دے، اللہ یہ کر دے یہ اتنا کر دے، چلو پھر اتنا ہی کر دے. ہم تو ایک پورا مینیو کارڈ اور آرڈر فارم دیتے ہیں نا. آپ نے ابھی تک جتنی بھی دعائیں سیکھی ہیں، خاص طور پہ صبح و شام کی دعائیں جو اس سے پہلے پوری ہوئی ہیں الحمد للہ، تو اس میں دیکھیے لا الہ الا اللہ، کبھی وحدہ لا شریک لہ، لہ الملک ولہ الحمد وہو علی کل شیء قدیر، کبھی اللہم صلی علی محمد، کبھی اسبخنا، کبھی امسینا. یعنی دعاؤں میں اللہ کا نام ہے، تو دعا مانگنے کا یہی خوبصورت طریقہ ہے. تو آئیے اللہ سے ہی مدد مانگتے ہوئے مصائب مشکلات اور قرض سے نجات کی دعاؤں میں سے پہلی دعا جس میں کیا ہے، اللہ تعالیٰ کا اسم اعظم ہے. تو اللہ تعالیٰ کے اسم اعظم والی آیات اور دعائیں ان سے ہم شروع کریں گے. اب آپ کے ذہن میں کچھ لوگ ہو سکتا ہے جو اس لفظ سے متعارف نہ ہوں، تو سوال ہو سکتا ہے کہ اسم اعظم کیا ہوتا ہے. تو پہلی تو بات ہے کہ اللہ کا تو ہر نام ہی بڑا ہے. فکبر ہو تکبیرہ، اللہ تعالیٰ نے بھی یہ حکم جو دیا نبی کو، اور دن رات ہم اللہ اکبر جو کہتے ہیں تو یہ اللہ کے اکبر ہونے کی دلیل ہے. لیکن قرآن اور سنت سے اور احادیث سے آف کورس ہمیں اس چیز کا پتہ چلتا ہے کہ واقعی اللہ تعالیٰ کے کچھ نام یا کچھ چھپے ہوئے ایسے نام ہیں کہ جس میں اسم اعظم ہو سکتا ہے. اور جب اللہ کے نبی کہہ دیں تو پھر آپ کے میرے لیے مزید سوچنے کی کوئی گنجائش نہیں ہوتی. تو اسم اعظم کیا ہے یہ نہیں بتایا گیا. ہاں آپ کی حدیث کے مطابق تین آیتیں قرآن پاک میں ایسی ہیں کہ جس میں اسم اعظم کی طرف اشارہ کیا جاتا ہے. آئیے ہم انہی سے شروع کریں گے. پہلی آیت کیا ہے؟ وَإِلَٰهُكُمْ إِلَٰهٌ وَاحِدٌ لَا إِلَٰهَ إِلَّا هُوَ الرَّحْمَٰنُ الرَّحِيمُ، اور تمہارا معبود ایک ہی ہے، اس کے سوا کوئی سچا معبود نہیں، نہایت مہربان بہت رحم کرنے والا. پھر اسی کے ساتھ آگے اگر ہم دوسری کو بھی دیکھیں اور پھر ان سب کے اگر ریفرنسز دیکھیے تو پہلی آیت جو بھی میں نے پڑھی یہ 163 آیت نمبر سورۃ بقرہ، اس میں آپ دیکھیے کہ آپ نے الہ حکم کا لفظ دیکھا، لفظ تو اس میں بھی الہ ہی ہے. پھر دوبارہ الہ واحد ہے، یہ بھی لفظ اس میں ہے. پھر لا الہ میں لفظ پھر الہ تین دفعہ آ گیا. پھر آگے الرحمن اور الرحیم. آپ ساری دعائیں پڑھتے جائیں، سنتے جائیں آیتوں کو اس نیت سے. اینڈ پہ پھر انشاءاللہ ہم بات کریں گے کہ علماء کیا کہتے ہیں کہ کس میں اسم اعظم ہے، لیکن روایات سے پتہ چلتا ہے ایسے. یہ جو آیت ہے اس کے اندر آیت الآیات ہے. بیسیکلی اس آیت کو مفسرین کہتے ہیں یہ ایک آیت ہے لیکن اس میں اللہ کی بہت سی نشانی ہے. اور آپ دیکھیں گے کہ اس میں باقی کچھ ایسی چیزیں ہیں کہ جس پہ غور و فکر کریں تو واقعی اللہ تعالیٰ کی بڑائی ہوتی ہے. ٹھیک ہے، تو آپ ذرا اس شعور سے اس دعا کو مانگیں، دعا سمجھ کے مانگ لیجئے کہ وَإِلَٰهُكُمْ إِلَٰهٌ وَاحِدٌ لَا إِلَٰهَ إِلَّا هُوَ الرَّحْمَٰنُ الرَّحِيمُ. یعنی ایسے لگتا ہے ایک مستر ہے، پریشان ہے، رات کو نیند نہیں آ رہی، پریشانی ہے کہ ختم نہیں ہو رہی، دل اتنا ویران ہے کہ نہ جائے مانت نہ پائے مانت والی بات ہے، نہ جائے رفتن نہ پائے رفتن، کروں تو کیا کروں، کوئی بستروں پہ کروٹیں لے رہا، اللہ کدھر جاؤں، مستر ہے، دکھی ہے، پریشان ہے. اور اتنے میں کوئی اس کو کہتا ہے کہ کہو وَإِلَٰهُكُمْ إِلَٰهٌ وَاحِدٌ، تمہارا معبود ایک ہی ہے، اس کے سوا کوئی سچا معبود نہیں. تو ایسے لگتا ہے کہ جیسے کسی دکھ کے مارے ہوئے کو راستہ مل گیا، किसी को किसी ने उंगली पकड़ कर कहा, ये किस दर पे खड़े हो, ये सारा दिन क्यों मारे मारे फिरते हो, कभी अदालतों के चक्कर लगाते हो, कभी इधर जाते हो, आओ मैं तुम्हें बताऊं कौन सी हस्ती है जो तुम्हारे काम कर सकती है, और वो इलाह हुकुम है, इलाह वाहिद है, ला इलाहा इल्ला हुवर रहमानुर रहीम है। ज़रा इस शऊर से एक दफ़ा इस दुआ को पढ़िएगा, फिर इंशाल्लाह हम इसको साथ लेकर आगे चलेंगे। जी, इस दुआ को मांगिए। बेसिकली आयत है, लेकिन दुआ मैं इसलिए कह रही हूँ कि हम दुआओं के ज़िमन में इसको पढ़ रहे हैं।
وإلهكم إله واحد لا إله إلا هو الرحمن الرحيم وإلهكم إله واحد لا
जी, इस पे आप अगर गौर करें तो आपको बहुत कुछ मिलेगा। आप देखिए कि लफ्ज़ अल्लाह इतना बड़ा लफ्ज़ है कि क़यामत के दिन एक पलड़े में सारी कायनात की सारी मखलूक को और हर चीज़ को डाल दिया जाए, और दूसरे पलड़े में ला इलाहा इल्लल्लाह की पर्ची कह दीजिए या उसका मकाम रख दिया जाए तो ला इलाहा इल्लल्लाह वाला पलड़ा झुक जाएगा। यही था वो सबक जो देने के लिए अम्बिया कराम आए और अपनी ज़िंदगी के आखिरी लम्हे तक यही कहते गए, इला हुकुम इला हूँ वाहिद, या युहन्ना सो बुद रब्बकुम। बिल्कुल इसी तरह ये वो सबक था जिसको भूलने की वजह से आज इंसान दर दर का भिखारी बना फिरता है। फिर आप देखिए अर्रहमान और अर्रहीम, जो बिस्मिल्लाह का भी हिस्सा है, जो सूरत अल फातिहा का भी हिस्सा है, ये दोनों नाम कुरान पाक में कई बार इकट्ठे भी आते हैं, अलग अलग भी आते हैं, जिनका ताल्लुक रहम से है। माँ का रहम यानी यूट्रस, मदर वूम, जहाँ बच्चा एक ख़ास अरसा बड़े सुकून और इत्मीनान से रहता है, फिर उसको इस दुनिया में भेजा जाता है। जब आप उसका नाम लेंगे तो क्या आपके वो काम नहीं करेगा? वो तो फिरौन की सुन ले, वो तो नमरूद की सुन ले, वो तो इबलीस की भी सुन ले, उसको कोई परवाह नहीं, सब उससे छोटे हैं। लेकिन जब आपका और मेरा ताल्लुक उससे जुड़ जाता है तो क्या खूबसूरत ताल्लुक उसके साथ जुड़ता है। इसको सामने रखते हुए जब बहुत बेचैन हो, कोई भी, देखिए इस पे कोई वजीफा नहीं है, कोई तादाद नहीं है, कोई गिनती नहीं है, कोई किबला रूह होना नहीं है, कुछ नहीं है तो कुछ नहीं है, कोई इसको आप किसी चीज़ से जोड़ें भी ना, क्योंकि ये आयत तो है लेकिन इसकी कोई हदीस हमारे पास नहीं है। हदीस अगली आयत की हम पढ़ेंगे। हम तो इस आयत को अल्लाह के नाम की मोहब्बत में यहाँ बुक में देख रहे हैं, तुम पढ़ रहे हैं, लिहाजा जो चीज़ जिस जगह आए जहाँ आए उसको वैसे ही ले लेंगे तो फ़ायदा होगा। मैं तो आपको इस आयत के साथ ही कुर्ब महसूस कराना चाहती हूँ। आप दर्द से तकरा रहे हैं, हाय हौका लगा हुआ है, अंदर गम है, परेशानी है, कहते इला हुकुम इला हुआ है, ऊपर से आवाज़ आती है तुम्हारा इला एक ही है। अच्छा एक ही है? ला इलाहा इल्ला वो, उस जैसा है ही कोई नहीं, और भी एम्फेसाइज, अच्छा है भी एक, फिर उस जैसा भी कोई नहीं, तीसरी पुकार है हुवर रहमान रहीम। देखो उसे डरो नहीं, घबराओ नहीं, वो बड़ा रहम करता है, वो बड़ा मेहरबान है। सच बताएं ढारस मिलती है? बड़े से बड़े गुनाह करके आए हुए उस गिल्ट में मरने वाले इंसान को जिसका जीना दोबर हो गया, इससे बड़ी क्या मुसीबत होगी जो गुनाहों का गिल्ट है। शर्मिंदगी, कबीरा गुनाह कर चुके, सगायर की कसरत हो चुकी, का फिक्र ना करो, मैं हूँ, आओ मेरी तरफ, मैं तुम्हें तुम्हारी हाजत भी पूरी करके दिखाता हूँ और तुम्हारे इस गुनाहों को नेकियों में बदल के दिखाता हूँ। फिर इसी तरह आप देखिए कि दूसरी आयत जो वाकई हमें हदीस से भी बात मिलती है वो क्या है, सूरत आले इमरान की बिल्कुल पहली आयतें के हरूफ मुकत्तात के साथ, अलिफ लाम मीम, अल्लाहु ला इलाहा इल्ला हुवल हय्युल कय्यूम। हरूफ मुकत्तात अलिफ लाम मीम, इसके बाद वो अल्लाह है, इसके सिवा कोई सच्चा माबूद नहीं, वो जिंदा है, सबको संभाले हुए है। इस आयत के बारे में भी हदीस में आता है कि इसमें इस्म आज़म है, अल्लाह को उसके नामों से पुकारो, उसके बड़े नाम से पुकारो, और उसमें सूरत आले इमरान की पहली दो आयतों का जिक्र है। और ये जो बात आपको बताई ये अबू दाऊद की रिवायत है 1496, और इसी के अंदर ये पहली आयत जो हमने 163 पढ़ी है इसका भी तस्करा है, इसीलिए ये आयत इधर है। अब आप देखिए कि दोनों को रिलेट कीजिए तो लफ्ज़ अल्लाह ला इलाहा इल्ला हुआ, अगर आप अपनी बुक में भी देखें ना तो ऊपर नीचे लिखे तो कॉमन है। अलिफ लाम मीम हरूफ मुकत्तात है, उसको अलग कर दिया। आगे क्या है? आप अगर इसको इस तरह देखते हैं ना कि ये आय जो तीसरी आ रही है उसके साथ रिलेट करेंगे जब दूसरी को, तो बहुत मिलते हुए लफ्ज़ हैं। पहली और दूसरी आयत इन दोनों में देखिए तो कॉमन्स ढूंढिए, ये भी एक असूल होता है ना कॉमन्स। तो आप देख रहे हैं कि लफ्ज़ अल्लाह या इलाह ये कॉमन है, ठीक है। तो अब ये जो आयत सूरत आले इमरान के शुरू में है, तो अगर आप देखें तो इसमें भी तो सिर्फ अल्लाह के नाम ही है ना। इसमें उससे दो नाम अलग हैं, पिछली लिस्ट पूरी कर रहे हैं ना आप, तो वहाँ अर रहमान और अर रहीम था, यहाँ अल हय्युल कय्यूम, गिरतों को थामने वाला, मुर्दों में जान डालने वाला, बिल्कुल मौत के करीब शख्स को बचाने वाला, अल हय। आयतुल कुर्सी में आप इसकी बातें सुन चुके हैं, पीछे भी नमाज के मौजू पे और आगे भी। जब कोई बंदा किसी तकलीफ़ और दुख में होता है ना, तो उसको एक सहारा चाहिए होता है, हम अपनी ज़ुबान में कहते हैं कंधा चाहिए होता है, कोई इसको कंधा दे और वो उस पर सर रख कर रो ले, या सहारा दे दे, सपोर्ट चाहिए। दुनिया में कोई किसी की कितनी भी सपोर्ट करे है वो भी कमज़ोर। दाउफत तालिब वल मतलूब, सुराज की आखिरी आयतों में आखिरी रुकू में देखिएगा आपको यह आयत मिल जाएगी। मांगने वाला भी कमज़ोर, जिससे मांगा जाता वो भी कमज़ोर, यानी जो किसी कब्र पे खड़ा है वो भी कमज़ोर, और किसी साहिब कब्र से कुछ मांग रहा है वो भी कमज़ोर। क्या कोई देगा? एक कमज़ोर दूसरे से जाकर क्या, एक गरीब दूसरे गरीब की कितनी को मदद करेगा? एक वक्त की उसको रोटी और चटनी खिला देगा, बड़ा ही पेट पे पत्थर बांध देगा तो अपने हिस्से का गोश्त रखा हुआ पका कर उसको खिला देगा। हम सब इंसान ऐसे ही हैं, इंसानों के सहारे मकड़ी के जाले हैं। जितना ज़्यादा आप अल्लाह ताला पर नज़रें लगाते जाएंगे, सबसे बड़ी चीज़ जो आपके अंदर आएगी और जो आनी भी चाहिए, वो क्या है? गैर अल्लाह से बेनियाजी। हम अमूमन इस गलत फहमी का शिकार रहते हैं कि शिर्क या फिर इसी तरह की चीज़ें सिर्फ उन लोगों में आती हैं, ये वो लोग हैं कि जिनको आप किसी और नाम से पुकारें कि वो शिर्क कर रहे हैं। हालांकि अगर आप देखेंगे कि गैर अल्लाह के सहारे, यानी इस जुमले को दिल की तख्तियों पे लिख लीजिए, अगर आपने कोई बड़ा काम करना है, गैर अल्लाह के सहारे मकड़ी के जाले हैं। ये गैर अल्लाह के सहारे कब्रों में गए हुए लोग नहीं हैं सिर्फ, या ये मिट्टी और पत्थर के बुत नहीं हैं, ये इंसान भी है। जो किसी बंदे की आस पे कोई काम करेगा वो मुँह की खाएगा, जो इन सब बंदों के रब की आस पे कोई काम करेगा वही इस चीज़ को समझेगा कि ये एक तौहीद की दौलत क्या दौलत है। तो इस आयत को इस्मे आज़म कहते हुए आज मैं और आप भी एक नियत करते हैं, जब आप कोई काम अल्लाह के नाम पे करते हैं तो इंसानों को बीच में से निकाल दीजिए, असबाब निकाल कर मुसब्बुल असबाब पे चलिए, फिर आपको उसका जवाब अभी मिलेगा। तो इस्मे आज़म से भरी हुई इस दुआ को अपनी ज़िंदगी का शुआर बना लीजिए। अकेले में बात क्या करें, ला इलाहा इल्लल्लाह, अल्लाहु ला इलाहा इल्लल्लाह, इलाहुकुम इलाहु वाहिद। अगर आपकी सहरियां, आपकी तहज्जुदें, आपकी करवटें, क़ियामं व क़ऊदं व अला जुनूबिहिम, अगर इन दुआओं से रच बस गई, अल्लाह वो अकीदे की खूबसूरती आप में डाल देगा, वो मिठास डाल देगा कि आपकी नज़रें ऊंची होती जाएंगी और आप निगाह बुलंद, सुखन दिल नवाज और जाँ पुरसोज की सूरत में आगे से आगे बढ़ते जाएंगे। फिर देखिए, चाहे वह साहबे कहफ थे या वो कोई आज किसी बिस्तर पर रगड़ता हुआ एड़ियाँ शख्स हो, उसके लिए अल्लाह काफ़ी होगा। देखिए, आप और मैं इस वक्त दुआएं मांग रहे हैं ना, सीख रहे हैं, कई लोग तो पहाड़ों की तरह पढ़ते हैं, सारी सुबह शाम की दुआएं पढ़ते हैं। मैं आपसे पूछूं कि आप पढ़ते हैं? जी, सब कहेंगे। कोई कहेगा मैंने तजवीद के अंदाज से भी पढ़ लिया सब। अब आपने इसको अकीदा बनाना है इंशाल्लाह। सुबह शाम ये जो विर्द कराए जाते हैं ना, इसको औरात कहते हैं जमा में, अज़कार और औरात, इन चीज़ों को अगर अपने सामने रखें तो ये जब आपके अकीदे में ढल जाएगा तो खैर और आफियत के साथ अल्लाह सुबहान तआला आपके साथ बेहतरीन मामले करेगा। तो ये जो हम दुआएं सीख रहे हैं, जो भी मामलात कर रहे हैं ना, ये हम अपनी ज़िंदगी के मुश्किल मामलात को आसान कराने के लिए, और जब कुछ ना समझ आए उस वक़्त भी, और जब सब कोई नज़र आ रहा हो आपके ही ला इलाहा इल्लल्लाह, इलाहुकुम वाहिद। बस ये है खूबसूरत तौहीद, जिसने नाकाबिले तस्खीर बना दिया था सहाबा को भी और अल्लाह के नबी को भी। تو لہٰذا یہ دوسری آیت اس کو سنتے ہیں اور اس سے پھر عمل کریں گے انشاءاللہ. نیکسٹ آیت پہ اس کے بعد چلیں گے. شروع کیجئے.
الف لام میم اللہ لا الہ الا هو الحی القیوم الف
چلیے تیسری دعا پہ چلتے ہیں. آپ اس کے اندر سے بھی پچھلی آیت کے ساتھ کچھ کامن ورڈز کو ہائی لائٹ کر سکتی ہیں. تو حدیث کی روشنی میں وہ آیت جس میں اسم اعظم ہے وہ کیا ہے؟ وَأَنَتِ الْوُجُوهُ لِلْحَيِّ الْقَيُّومِ, اور سب چہرے حیٌ اور قیوم کے سامنے اس کے آگے جھک جائیں گے. مراد اللہ تعالیٰ ہے. سورۃ البقرہ کی اگر آپ پچھلی آیت کو دیکھ لیجئے اور اسی طرح سورۃ طہٰ کی آیت 111 کو دیکھ لیجئے تو آپ کو اس سے کیا پتہ چلے گا کہ اللہ کی ذات آپ کے میرے پاس ہے, ہر چیز اس کے کنٹرول میں, اس کے قبضے میں. تیسری آیت دیکھیے جس میں اسم اعظم کی طرف اشارہ ہے, وہ کیا ہے؟ اللہ لا الہ الا هو الحی القیوم. اگر آپ اس کو اوپر والی آیت سے جوڑ کر دیکھیں تو سورۃ آل عمران میں صرف حروف مقطعات کا فرق ہے, باقی پوری آیت ایک ہی ہے. یہ آیت سورۃ البقرہ کی آیت 255 کون سی ہے بھلا؟ یہ آیت الکرسی ہے. جی بالکل, اللہ لا الہ الا هو الحی القیوم لا تاخذہ سنۃ ولا نوم, اور آگے تک. تو اس کا یہ جو شروع کا حصہ ہے اس کو, اور پھر آیت نمبر سورۃ طہٰ کی 111, وَنَتِ الْوُجُوهُ لِلْحَيِّ الْقَيُّومِ, اور سب چہرے حیون اور قیوم یعنی اللہ تعالیٰ کے آگے جھک جائیں گے. یہ دونوں جو ہیں کدھر سے ہمیں پتہ چلتی ہے؟ مستدرک الحاکم 1866 میں. تو اس کے اندر بھی اسم اعظم ہے. اب آپ دیکھیے کہ دوسری میں بھی الحی القیوم, لا الہ الا اللہ, اللہ کا لفظ, یہ سب کامن تھے. تیسری کے بعد اگر آپ چوتھی کو دیکھیں تو اوپر والوں سے دونوں جو دو اور تین نمبر آئے تھے اس میں اور اس میں الحی اور القیوم ہے, ٹھیک ہے؟ تو اس سے کیا پتہ چلا کہ ان ناموں میں اللہ کا نام ہے. اور آپ سب کو جمع کر لیں گے نا تو اللہ کی بڑائی بندے کا چھوٹا ہونا, انات الوجوہ, چھکے ہوئے, کمزور, ایسے ان کے اندر انابت ہے اور اللہ کے آگے جھکنا ہے کہ سیما ہوں فی اثر اس سجود بھی ہے. سب بڑے ہونے والے متکبرون, این المتکبرون, اور کہاں گئے وہ جبارون, این الملوک, کدھر گئے سارے, کہیں بھی نہیں. سب للہ الواحد القہار, سب ایک اللہ کے سامنے ہیں. تو اس شعور کے ساتھ ان دونوں آیتوں کو پڑھتے ہیں اور اپنا اللہ تعالیٰ کے ساتھ قرب ایسا محسوس کریں گے کہ واقعی اس کے بعد ہمیں محسوس ہو ہماری مصیبتیں, ہماری بیماریاں, ہمارے قرضے, ہمارے سارے معاملے اس رب نے ہی پورے کرنے. اس کے بعد پھر آپ کو لوگ چھوٹے چھوٹے بولنے لگیں گے. اللہ کے نبی نے فرمایا, دل رحمان کی دو انگلیوں کے بیچ میں ہے, وہ انگلی ہلاتا ہے اور دل بدلتا ہے. یہ دعا کیا کریں کہ ربنا لا تزغ قلوبنا بعد اذ ہدیتنا وہب لنا من لدنک رحمہ انک انت الوہاب, کہ اللہ اگر آج میں ہدایت پہ تو مجھے رکھنا, میں سیدھی رہوں, میں ٹھیک رہوں, میرے آگے نہ کوئی رکاوٹ آ جائے. اور اسی طرح زندگی کے ہر معاملے میں بیماریاں, دکھ, پریشانیاں زندگی کی غذا ہیں, یہ زندگی کا حصہ ہیں. مرنے کے بعد کوئی تکلیف نہیں اگر اللہ نے پاک کر دیا. کیوں؟ اللہ کے نبی کی بیٹی نے جب رونے کا اور دکھ کا اظہار کیا تو کہا, بیٹا صبر کر, اس کے بعد تیرے بابا کو کوئی تکلیف نہیں ہوگی. تو اس شعور کے ساتھ مانگیے, پڑھیے گا ان آیتوں کو.
اللہ لا الہ الا هو الحی القیوم اللہ لا الہ الا هو الحی القیوم الحي القيوم وعنت الوجوه للحي القيوم.
आप इन चीज़ों को ऐसे देखा करें कि जैसे आप खुद को देख रहे हैं। जब तक आप किसी चीज़ को उसकी रूह के साथ नहीं समझेंगे ना, तो बस वो जैसे बचपन में पहाड़े पढ़ते थे ना, दो दुनी दो और 2 चौके 4 या 2 चौके 8, वही रह जाती हैं दुआएं। आज हमारी दुआएं ऐसी हैं, पूरी किताब सपोर्ट के लोग पढ़ छोड़ते हैं दुआओं की, लेकिन नहीं समझ आती। इसी तरह आप देखिए कि 5वीं आयत जिसमें इस्मे आज़म है, और वो सब बड़े प्यार से पढ़ते भी हैं, और इसको हम आयत करीमा के नाम से जानते हैं। ला इलाहा इल्ला अंता सुभानका इन्नी कुन्तु मिनज़्ज़ालिमीन। तेरे सिवा कोई माबूद नहीं, तू पाक है, यकीनन मैं जालिमों में से हूँ। 3 चीज़ें हैं इस एक आयत में। सबको पता है मछली के पेट में मांगी हुई दुआ यूनुस अलैहिस्सलाम की, और अगर रेफरेंस लेना है तो लीजिए अलम्बिया 87। और इसको दुख गम में कब पढ़ना है ये कहाँ लिखा है? तिर्मिज़ी की रिवायत है 3505, और इसी तरह मुस्तदरिक में भी है क्या? देखिए ना, पूरी दुआ में अभी तक हमें अमर का सीगा मिला ही नहीं, अमर से मुराद हुक्म। देखिए ना, हम किसी से मांगे रोटी ला दो, पानी देना, लाइट बंद करो, अमर है ना, हुक्म है, डूज डोंट्स, या कहते हैं अच्छा पंखा नहीं चलाना, राइट? हमारे यहाँ तो मांगने से यही मतलब है ना कि कोई मांगे मुंह से मांगे। यहाँ तो ऐसी कोई बात ही नहीं दिखी आपको मुझे, राइट? यहाँ तो क्या है ला इलाहा इल्ला अंता। पहले इस समय देखिए अल्लाह ताला को सबसे मुनफरिद कर दिया गया, ला इलाहा इल्लल्लाह, तहनीस भी बोलते हैं इसको, और भी नाम है मुश्किल से उनको छोड़ दें, हर चीज़ से मुबर्रा। फिर सुबहाना का पाकी तकदीस, 2 चीज़ें अल्लाह की, तीसरी अपनी, इन्नी कुन्तु मिनज़्ज़ालिमीन, मैं ज़ालिमों में से हूँ। अगर आप इसको लिखें ना बैलेंस करके मानी के अतबार से, तो सूरह फातिहा की आयत है ना, या कना बुदू वया का नस्ताइन, आप उसके नीचे इसको ऐसे लिख सकते हैं कि या का ना बुदू, इसको लिखें इन्नी कुन्तु मिन ज़ालिमीन के नीचे, और वया का नस्ताइन के नीचे इसको लिखे ला इलाहा इल्ला अंता सुबहाना के नीचे। बंदे और रब का ताल्लुक है, और इससे पता चलता है कि अल्लाह पाक तू है, मैं ही जालिम था, यानी ये जो दुख बीमारी तकलीफ़ परेशानी आई है ना, ये मेरा ही कोई कसूर है। अल्लाह तू ना किसी को बताना, मैंने कल रात को क्या देख लिया, मैंने क्या बोल लिया, मैंने क्या सुन लिया, मैंने किसके साथ क्या ज्यादती कर दी, मैंने क्या हेरा फेरी कर दी, अल्लाह मैं कह रही हूँ ये मैंने तुझे बताया, तू ना किसी को बताना। ये है आयत करीमा। और एक तरफ आप ऐसे पढ़ें, और एक तरफ आपकी दोस्तें बैठ कर दाने पर दाना डालें, और आप दही बल्ले बना रहे हैं, और उनके लिए समोसे बना रहे हैं, और वो पढ़ती जा रही हैं, और आपने बाद में उनको भारी सी चाय पिलानी, क्योंकि बीमारी आ गई, चूँकि दुख आ गया। बात बनती है? दुनिया में नहीं बनती, आगे जाके कहाँ बनेंगी। तो इस शौर के साथ इस आयत करीमे को 3 दफ़ा मांगिए, और इस दुआ से आप और मैं भी पढ़ते सुनते वक्त अपने गुनाहों को याद करें, अल्लाह की बड़ाई को सामने रखें, और पूरे शौर से पढ़ते हैं।
ला इलाहा इल्ला अंत सुबहानक सुबहानक इन
एक बार और मांगिए।
ला इलाहा इल्ला अंत सुबहानक इन्नी कुंतु मिनज़्ज़ालिमीन।
ला इलाहा इल्ला अंत सुबहानक इन्नी कुंतु मिनज़्ज़ालिमीन। आप देखिए, जिसको ये समझ आ गया ना, वो कभी भी अपने किसी गम का तकलीफ़ का इजहार किसी दूसरे से नहीं करेगा। अक्सर मेरे दिल में एक बात होती है कि अपने गम दुख बीमारी या कोई भी चीज़, जो इंसानों को लगता ही और लगना चाहिए, उसका दूसरों के सामने इजहार करना ऐसे ही है जैसे किसी की शिकायत करना। हम शिकायतें लगाते हैं ना, सास ने ये कह दिया, मियाँ ने ये कर दिया, और बस तो अपने माँ बाप की भी शिकायतें लगाते हैं। ये तो सब इंसान है ना, सबसे ऊपर कौन सी हस्ती है? अल्लाह की। कि आपके साथ किए हुए मामलात जब दूसरों के साथ शेयर करते हैं तो भूल जाते हैं कि आप किसकी शिकायतें लगा रहे हैं। उस वक्त याद रखा करें कि इन्नी कुंतु मिन ज़ालिमीन, मैंने ही कुछ कर लिया था। यहाँ वो फ़लसफ़ा भी याद कीजिए जो आपको पीछे दुआओं के मामले में बताया था कि एक शख्स हकीम के पास जाए और कहता है पेट में दर्द है, पर ये नहीं बताता कि रात को खाना कितना ज़्यादा खा लिया था। तो उसने आधी बात बताई, हो सकता है हकीम उसको गलत दवा दे दे। जब वो खुद बताएगा मैंने ज़्यादा खाया था तो और दवा देगा, नहीं खाया भूख है तो इसकी वजह से और दवा होगी ना। बिल्कुल इसी तरह से जितना ज़्यादा आप अल्लाह ताला के साथ अपना मामला चेक करते हैं ना, उतना ही हर चीज़ में से आपको अपना ही कसूर दिखेगा। वो कहते हैं ना कि हम सारी ज़िंदगी दूसरों को ही वजह गिरदानते हैं और एंड पे कसूर अपना निकलता है। तो आयत करीमा पढ़िए, खुला पढ़िए। अल्लाह ने कहा वकज़ालिका नुनजिल मोमिनीन, हर ईमान वाले को फ़ायदा होगा, शर्त यह कि वो खुद इस एहसास के साथ और जिस बेबसी के साथ मांगे जैसे कि हज़रत यूनुस अलैहिस्सलाम ने मांगा। अब जो हमारे माशरे में इसके नित नए तरीके हैं, आप इसको रिवाज कह लें, रस्म कह लें, और भी बहुत सारी रिवाज और रस्में हैं हमारी, उसमें इसको डाल दीजिए, लेकिन असल में इसकी रूह तो यही कहती है कि अपनी तकलीफ़ को अपने पल्ले में डालिए, किसी और के नाम पर ना रखिए। कोई वक्त मुकर्रर करने की जगह नहीं, कोई गिनती की ज़रूरत नहीं, कोई इतनी लाखों, आप देखिए जब लोग 1.25 लाख पढ़ते हैं ना, 1,25,000 दफ़ा एक ही आयत है ना, और ला इलाहा इल्ला अंता सुभानक इन्नी कुंतु मिनज़ ज़ालिमीन, 3 दफ़ा सांस तोड़ना पड़ता है फिर पूरी होती है। ज़रा सा इमेजिन कीजिए, पूरा कुरान आप पढ़े ना तो 6,000 से ऊपर कुछ आयते हैं, ऊपर की मैं बेनिफिट ऑफ डाउट में नहीं बोलती होती। पहले 6,666 कहते थे आप कंप्यूटर की ज़ुबान में, और कुछ आयतों के आगे पीछे होने में गिनती बदल गई, हमें उससे क्या लगे। लेकिन एक कुरान कोई पढ़ेगा तो 6,000, ये 1 लाख 1.25 लाख का आयत करीमा कितने कुरान बने, गिनती तो हमें सबको ही आती है ना। 66,000 को अगर आप ज़रब दें ना 6,000 × 10, तो आप सबको पता क्या बनेगा, 20 कुरान पढ़ने से ज़्यादा भारी वजीफ़ा आपने शुरू कर लिया। तभी तो फिर बोझ ही नहीं सहारा जा रहा। अल्लाह ताला तो फरमाते हैं ला युकल्लिफुल्लाहु नफ्सन इल्ला वुसअहा, हम तो किसी नफ्स को उसकी वसत से ज़्यादा आजमाते ही नहीं है, और आप बैठ गए कि अब मैंने 1.25 लाख पढ़ना है, जब अकेले ना पढ़ा गया तो बांटने लग गए, और आखिरी दिन फिर उसकी तकमील एक बड़ी खुशी के अंदाज़ में करने लगे। ये हमारी मर्जियाँ हैं, मुझे तो आपके सामने हदीसें ऐसी कोई चीज़ नहीं दिखी। मांगिए, पढ़िए, हर वक्त पढ़िए, ज़ुबान पे रखिए, कोई तकलीफ़ आती है ना उसको ज़हन में रखें, छोटी बड़ी, आप पे दीन की आ सकती, दुनिया की आती, अपने इल्मी सफ़र में आ सकती हैं, आपको अपनी रूहानियत में कमी महसूस होती है, इसको भी तो कभी मुसीबत समझे, कभी नमाजों में दिल नहीं लगता, इसको भी तो कभी कोई परेशानी समझिए, आपका गुनाह की चीज़ देखने की तरफ बार बार रुझान है, इसको भी तो मुसीबत कहिए, आपका गीबत करने को दिल मचल रहा है, इसको भी तो कोई मुसीबत और परेशानी के। हम 4-6 बड़ी ज़ाहरी चीज़ों को मुसीबतें और परेशानियाँ बनाकर वजीफे करते फिरते हैं, कभी हमने सोचा कि हमारा नेकी में दिल ना लगना ये कोई गम नहीं है? कोई एक वजीफ़ा तो पूछे आके, मेरा कुरान क्लास में जाने को दिल नहीं करता, ये बड़ी मुसीबत आ गई मुझ पर, बताएं मैं आयत करीमा कितनी बार पढ़ूँ, मेरा दिल नहीं करता फजर के लिए उठने को, मैं क्या करूँ, मुझे वजीफ़ा बताएं, ये परेशानियाँ बनाएंगे, इंशाल्लाह देखिएगा इन चीज़ों की रूह भी समझ आ जाएगी, और अल्लाह ताला सबसे बढ़कर मुझे अमल की तौफीक दे।